अनि रोमीमा जान अगाडि दोस्रो तिमोथीको एउटा त्यति पद हेरौँ। दोस्रो तिमोथी एकको तेह्र पदमा पावलले तिमोथीलाई भनेका छन्, तिमीले मबाट सुनेका खाँटी वचनहरूका नमुना ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा बलियो गरी पक्रिरह। तिमीलाई सुम्पिएको त्यस असल कुरालाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा रखवाली गर। हामीले यी बाइबल तालिमहरूमा जुन शिक्षाहरू हामीले पाउँछौँ, यी खाँटी वचनहरू, यिनीहरूलाई चाहिँ हामीले विश्वास र प्रेममा बलियो गरी पक्रिराख्नुपर्छ भनेर भनिएको छ। यो चाहिँ हामीलाई सुम्पिएको, परमेश्वरले हामीलाई सुम्पन्नु भएको कुरा हो, उहाँको सत्यता। अनि यसलाई चाहिँ रखवाली गर पनि भनेको छ। अनि त्यो गर्नलाई चाहिँ हामीलाई पवित्र आत्मा दिनुभएको छ, जो हामीभित्र बास गर्नुहुन्छ। त्यसपछि दुईको दुई एक पदमा यसरी भनेको छ, दोस्रो तिमोथी दुईको एक, यसकारण हे मेरा छोरा, ख्रिस्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो हो। जुन आज्ञाहरू तिमोथीलाई दिन्छन् पावलले, त्यो पालन गर्नलाई चाहिँ अनुग्रहमा बलियो हुनुपर्छ। अनि यहाँ भनेको छ दुईको दुईमा, अनि धेरै साक्षीहरूको बिचमा जुन कुराहरू तिमीले मबाट सुनेका छौ, त्यो अघि पनि भनेको थियो मबाट सुनेको खाँटी वचनहरू, अनि यहाँ चाहिँ धेरै साक्षीहरूको बिचमा जुन कुराहरू तिमीले मबाट सुनेका छौ, तिमीलाई तिमीले विश्वासयोग्य मानिसहरूलाई सुम्पिदियो, तिमीलाई सुम्पिएको छ, तिमीले अरूहरूलाई सुम्पिदियो, प्रकवादी गर, अब त्यस्ताहरूलाई सुम्पिदियो जो अरूलाई पनि सिकाउनमा योग्यता हुन्छ। त्यस्ताहरूलाई सुम्पिदियो जो चाहिँ अरूलाई पनि सिकाउन सकोस्। तपाईँको के यस्तो इच्छा छ, जुन यहाँ पवित्र आत्माले चाहिँ यस्तो खालको व्यक्त गर्नुभएको छ, उहाँको खाँटी शिक्षा चाहिँ पुस्ता पुस्तासम्म रहिरहनको लागि चाहिँ तिमोथी पावलको जिम्मेवारी थियो, तिमोथीको जिम्मेवारी थियो, अनि तिमोथी एफेसको मण्डलीमा थियो त्यो बेला, एफेसको विश्वासीहरूको जिम्मेवारी थियो। अनि 2000 वर्ष पछि हामी जिइरहेका छौँ, अनि हामीले पढ्दैछौँ। तपाईँलाई धन्यवाद होस्, हामीले चाहिँ यो अहिले एकदमै सत्य त्यागको समयमा जिइरहेका छौँ, भनेको चाहिँ खाँटी शिक्षा सहने समय होइन, मान्छेहरू चाहँदैनन्। जस्तो कि दोस्रो तिमोथी चार अध्यायमा लेखेको छ, चार अध्यायको दुई पदबाट, वचन प्रचार गर, जोड यसमा दिएको छ, वचन प्रचार गर, समयमा असमयमा तयार बस, तयार बस, सारा सहनशीलता र शिक्षाले दोष देखाइदियो, प्रचारकहरूले यो गर्नै पर्छ। अनि त्यो अघि हामीले हेरेको थियौँ नि यर्मियाको त्यो खण्ड, त्यसलाई राम्रोसँग मन गर्नुहोस्, जसले चाहिँ मान्छेहरूलाई खालि उनीहरूलाई खालि सुन्न मन लाग्ने कुरा सुनाउँछन्, उनीहरू विश्वासयोग्य होइन, शान्ति शान्ति तिमीहरूलाई थमथमाएर राख्छ, त्यो चाहिँ विश्वासयोग्य होइन। विश्वासयोग्य प्रचारकले चाहिँ परमेश्वरको जनहरूको पाप देखाउँछ भन्ने कुरा यहाँ बुझ्छौँ, वचन प्रचार गर। अनि यहाँ भनेछ सारा सहनशीलता र शिक्षाले, जसले दोष देखाउने भनेको चाहिँ वचनद्वारा रहेछ, र सारा सहनशीलतामा रहेछ, यो बुझेर कि उहाँ आफै पनि एउटा मान्छे हो, तर यो विश्वासयोग्य रूपले गर्नुपर्छ। त्यसपछि भनेछ हक्का अतिदेव, किन, किनकि तिन पद, किनकि यस्तो समय आउनेछ जब तिनीहरूले खाँटी शिक्षा सहने छैन। पावलबाट चाहिँ खाँटी शिक्षा तिमोथीले पाएका थिए, त्यो खाँटी शिक्षा चाहिँ उसले अरूलाई सुम्पनु पर्थ्यो, सिकाउनु पर्थ्यो, ऊ आफैले पनि यो सिकाइरहनु पर्थ्यो अनि प्रचार गर्नुपर्थ्यो, दोष देखाउनु पर्थ्यो, हप्काउनु पर्थ्यो, अर्थी दिनु पर्थ्यो। यसरी हो विश्वासीहरू चाहिँ पवित्रतामा सुरक्षित हुने, मण्डलीहरू चाहिँ सुरक्षित हुने, विश्वासीहरू चाहिँ पापको छलद्वारा उनीहरूको हृदय कठोर नहुने, अविश्वासको हृदयबाट जोगिने, यसरी हो। अनि किन गरिरहनु पर्छ भने यस्तो हामीले पाउँदैनौँ अरू ठाउँमा, बाहिरतिर हामी गयौँ भने यस्तो हुनेछ भनेछ प्राय इसाई जगत चाहिँ, यस्तो समय आउनेछ तिन पद जब तिनीहरूले खाँटी शिक्षा सहने छैन, भनेपछि उनीहरूलाई चाहिँ उनीहरू चाहँदैनन् त्यो सहने छैन, अनि के गर्छन्, तर चिलाउने कानहरू भएका हुनाले यो काम भन्दाखेरि चाहिँ उनीहरूको सुनाइको कुरा गरेको, भौतिक काम भन्दा पनि सुनाइ जुन कामले सुन्छ, उनीहरूको काम उनीहरूको सुनाइ चाहिँ बिग्रिएको छ भनेर चिलाउने कानहरू भएको हुनाले भनेपछि उनीहरू चाहिँ खालि मिठो मिठो कुराहरू सुन्न चाहन्छन्, उनीहरूलाई मनपर्ने कुराहरू सुन्न चाहन्छन्, उनीहरूलाई चाहिँ उनीहरूको पापहरूमा चाहिँ त्यो गर्नु हुँदैन भनेर चाहिँ उनीहरूलाई रोकेको चाहँदैन। उनीहरू जुन बाटोमा हिँडिरहेछ त्यो बाटोलाई चाहिँ समर्थन गर्ने, थम्थमाउने, ठिक छ तिमी राम्रै गर्दैछौ, खालि त्यस्तो मात्र सुन्न चाहन्छ। यहाँ भने चाहिँ चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू अनुसार तिनीहरूले आफ्ना निम्ति शिक्षकहरूको थुप्रो लाउनेछन्, जस्तो शिक्षकहरू पनि पाउनेछन्, अनि तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन्। उनीहरूले सत्यता सुनेका थिए तर उनीहरूले चाहिँ म अब पुगेँ यस्तो खालको शिक्षक हुन्छ। तपाईँले सोच्नुपर्छ के गर्नु छ, तपाईँ तपाईँले के आफ्नो कानहरू सत्यताबाट फर्काएर अधिकांश इसाई जगतको जस्तै बाटो लाग्ने, कि चाहिँ म खाँटी शिक्षा चाहन्छु, अझ खाँटी चाहन्छु, मलाई चाहिँ बरु हप्काउनु छ मलाई यहाँ गल्ती हुँदाखेरि भन्ने खालको चाहिँ हामी हुनुपर्छ। मैले तपाईँलाई पहिला पनि भनेको थिएँ, मेरो साथी थियो, म प्रभुलाई प्रभुमा आएँ नि, अर्को एकजना व्यक्ति प्रभुमा आउने, अनि सँगै बस्थ्यौँ हामी कलेजमा पढ्दाखेरि, अलिक हँसाउने टाइप थियो चाहिँ, अहिले पनि त्यस्तै छ, तर उसले चाहिँ गम्भीरतामा नै मलाई भन्थ्यो, मैले गल्ती गर्दा चाहिँ मलाई एउटा आत्मिक मुक्का दियो है भन्थ्यो, उसको बोली नै त्यस्तो थियो, मलाई आत्मिक रूपमा चाहिँ हप्का है भन्थ्यो। अनि यहाँ हाम्रो त्यो चाहना हुनुपर्छ, अनि हामीले खाँची शिक्षा चाहिँ हामीले पाइरहन्छौँ, अनि हाम्रो दौड पुरा गर्न सक्छौँ। पावलले गर्यो नि त यस्तो, हेर्नु न पावलले लेख्छ यो, अनि याद गर्नुहोस् दोस्रो तिमोथी चाहिँ पावलको अन्तिम पत्र हो, ऊलाई मारिनेवाला थियो विश्वासको कारण। के भएको थियो भने यो पत्र लेखेको बेलातिर चाहिँ क्रिस्चियनहरूलाई नराम्रो दोष आइरहेको थियो, झुटो दोष थियो, रोममा रोमको सम्राट नीरोले चाहिँ आफ्नै सहर आगोले जलाइदियो, आफ्नै सहर उराजा अनि आगोले जलाइदियो, अब सबैलाई त उयो सम्राट त ठिक छैन भन्ला भनेर उसले चाहिँ यो चाहिँ क्रिस्चियनहरूले गरेको, यो क्रिस्चियनहरूले गरेको भनेर चाहिँ उसले चाहिँ दोष लगाइदियो। अनि त्यसपछि चाहिँ त्यही बेलाको समय हो, पावल चाहिँ अब कडा निगरानीमा छ, पहिला पनि जेलमा परेको थियो तर यति कडा निगरानीमा चाहिँ थिएन, अब चाहिँ मारिनु भएको छ। पदमाले लेख्छ, किनकि म अर्घ चाहिँ चढाइन लागेको छु, अर्घ भनेको चाहिँ पुरानीमा त्यो बलिदानको कुरा गर्दैछ जुन पोखाइन्थ्यो, र मेरो विदाईको बेला आएको छ, उसको रगत नै बगाइनेवाला छ, अनि ऊ प्रभु कहाँ जाँदैछ, अनि ऊ चाहिँ निराश छैन, गम्भीर नै छ अन्तिम शब्दहरू, तर उसले चाहिँ भन्छ मैले असल लडाइँ लडेको छु। हामी यस्तो भन्न पाउन कस्तो हुन्छ हाम्रो अन्तिम घडीमा, मैले असल लडाइँ लडेको छु भनेपछि क्रिस्चियन जीवन चाहिँ लडाइँ हो, मैले मेरो दौड पुरा गरेको छु, यसको माने चाहिँ प्रभुले एउटा सेवा हरेक विश्वासीलाई दिनुहुन्छ, अनि पावलले भन्छ मेरो दौड चाहिँ मैले पुरा गरेको छु, अनि तपाईँले पनि भन्नु मलाई पनि एउटा दौड दिनुभएको छ, मलाई एउटा सेवा दिनुभएको छ। कुनै बेला प्रेरित 20:24 हेर्नुहोस्, पावलले चाहिँ आफ्नो दौडको कुरा त्यहाँ पनि गर्छ, दौड पुरा गरेको छु, त्यसपछि उसले भन्छ मैले विश्वासको रखवाली गरेको छु, यो भनेको चाहिँ मलाई सुम्पिएको यो विश्वास गर्ने कुरा सत्यतालाई चाहिँ मैले पक्रिराखेँ, मैले रखवाली गरेँ, यसको प्रतिरक्षा गरेँ, यसको यसलाई स्वीकार गरेँ, अनि यसलाई चाहिँ मैले सम्झौता गरिनँ, यसलाई बदलिनँ, मैले यसलाई चाहिँ मैले अदल बदल गरिनँ, जस्ताको तस्तै त्यहीमाथि तिमीलाई दिँदैछु र तिमीले पनि त्यही गर्नुपर्छ। त्यसैले हामी रोमीको पुस्तक अध्ययन गर्दैछौँ, अनि तपाईँले चाहिँ यी सत्यताहरू जे जे बुझ्नुहुन्छ अरूलाई सिकाउन थाल्नुहोस्, मौका खोज्नुहोस्, क्लासै हुनुपर्छ भन्ने छैन, तपाईले यहाँको सत्यताहरू चाहिँ अरूलाई सिकाउनलाई सुसमाचार सुनाउनको लागि विभिन्न यहाँ नमुनाहरू पनि पाउनु भएको छ. अनि यसरी चाहिँ हामी अगाडि बढ अब रोमी दशमा चाहिँ हामी फर्किन्छौँ. रोमी दश अध्याय अनि अघि हामीले चाहिँ यशयाको 53 हेरेका थियौँ अनि अलिकति म चाँडो गरेछु त्यसैले अलिकति त्यहाँ छुटेको कुराहरू म बाँड्न चाहन्छु त्यसैले अलिअलि कुनै कुनै दोहोरिएको जस्तो होला. के अरे रोमी दशको 16 पदमा चाहिँ ठिक त्योभन्दा अगाडि चाहिँ अब सुसमाचार प्रचार गर्नेको पाल कति सुन्दर, असल कुराहरूको शुभ समाचार ल्याउनेहरूको पाल कति सुन्दर भनेर परमेश्वरको वचनले भन्छ. सुन्दर बन्न चाहनेहरूको लागि परमेश्वरलाई के सुन्दर लाग्छ, सुसमाचार प्रचार गरेको. अनि तर अब 16 पदमा भन्छ, तर ती सबैले सुसमाचार पालन गरेका छैनन्. अनि पुरानो नियमबाट यशया 53:1 उद्धरण गर्छन्, किनकि यशया भन्छन्, हे प्रभु हाम्रो समाचार कसले विश्वास गरेको छ र, भयङ्कर अविश्वास हुनेछ भनेर चाहिँ भविष्यवाणी गरिएको थियो. यो प्रश्नको जवाब के हो, हाम्रो समाचार कसले विश्वास गरेको छ र, जवाब हो धेरैजनाले छैन, धेरैजनाले छैन. अनि त्यो खण्डमा हेरेका थियौँ प्रभुको परमप्रभुको पाखुरा अथवा सामर्थ्य कसकहाँ प्रकट भएको छ. दोस्रो कोरिन्थी 4 अध्यायमा हेर्नुहोस्, दोस्रो कोरिन्थी चारको 3 पदमा अनि पावलले लेख्दैछन्, तर हाम्रो सुसमाचारमा घुम्टो लागेको छ भने नष्ट हुनेहरूकै निम्ति घुम्टो लागेको छ. सुसमाचार चाहिँ परमेश्वरको सामर्थ्य हो भनेछ, होइन त, रोमी 1:16 विश्वास गर्ने हरेकको लागि, यहुदी अन्य जातिको लागि चाहिँ मुक्तिका निम्ति सुसमाचार चाहिँ परमेश्वरको सामर्थ्य हो, उसलाई छुटकारा दिलाउँछ उसको सबै पापहरूबाट, शैतानबाट, नरकबाट, दण्डबाट. तर यो सुसमाचारमा घुम्टो लागेको छ अरे, कसको लागि, विश्वास गर्नेहरूको लागि त होइन, उनीहरूको लागि त सुसमाचार सामर्थ्य हो, तर विश्वास तर नष्ट हुनेहरूको निम्ति नै घुम्टो लागेको छ. तपाईँ कुनमा पर्नुहुन्छ, तपाईँलाई चाहिँ सुसमाचारको सामर्थ्य तपाईँले थाहा पाउनु भएको छ तपाईँको जीवनमा, कि तपाईँको जीवनमा चाहिँ केही फरकै पारेको छैन सुसमाचार सुनेर, तपाईँ कुन चाहिँमा हुनुहुन्छ, नष्ट हुनेहरूमा कि सुसमाचारबाट जीवन बदलिएकोमा. पहिलो कुरन्थी 1 चाहिँ पावलले अर्को कुरा भन्छ, पहिलो कुरन्थी 1:18, किनकि क्रुसको प्रचार चाहिँ अथवा क्रुसको सन्देश चाहिँ, क्रुसको कुरा चाहिँ नष्ट हुनेहरूका निम्ति मूर्खता हो. तपाईँको लागि सुसमाचार कुन चाहिँ हो, मूर्खता हो कि यहाँ भनेछ तर हामी मुक्ति पाउनेहरूका निम्ति चाहिँ परमेश्वरको सामर्थ्य हो, परमेश्वरको पाखुरा कसकहाँ प्रकट भएको छ, तपाईँको प्रकट भएको छ के, तपाईँको लागि चाहिँ ख्रिस्ट येशु र उहाँ मर्नुभएको र बौरी उठ्नुभएको कुराले चाहिँ तपाईँलाई पुरै बदलिदिएको छ, कि तपाईँ अझ पनि त्यो त राम्रै हो तर खै जीवनमा यस्तै भइरहेछ, चलिरहेछ, ठिकै चलिरहेछ. तपाईँले चाहिँ सबभन्दा पाउनुपर्ने कुरा नै नपाएर त्यस्तो भनिरहनु भएको कि नबुझेर तपाईँले विचार गर्न सक्नुभएको. यसैया 53:1 अविश्वासको भविष्यवाणी चाहिँ यूहन्नाको 12 उल्लेख छ, त्यसरी कुरा भयो भन्ने कुरा. यूहन्ना 12 ख्रिस्टलाई चिन्न, उहाँसँग हामी गाँसिन, उहाँको जीवन पाउनु, परमेश्वरको सन्तान हुनु, त्योभन्दा अरू ठुलो कुरा केही पनि छैन. अनि एउटा विश्वासीले त्योभन्दा अरू कुनै चिजलाई ठुलो कसरी बनाउन सक्छ, यदि कसैको लागि त्योभन्दा कुनै अर्को कुरा ठुलो छ भने प्रश्न गर्नुपर्छ उसले आफ्नो जीवनमा. यूहन्ना 12:37-38 यसरी लेखेको छ, योन्ना बारको 37 तर तिनीहरूका सामु उहाँले अनेकौं चिन्हहरू गर्नु भए तापनि, भनेको येशु ख्रिस्ट यो संसारमा आउनु भएर इजरायलमा 3.5 वर्षसम्म एक पछि अर्को आश्चर्य कर्महरू देखाउनु भयो, निको पार्नुभयो, मरेकालाई जिउँदो पार्नुभयो, भूतात्माहरू घपाउनु भयो, यी सब देखिरहेछन् तापनि, भनेको मतलब उहाँ साँच्चै नै परमेश्वरबाट पठाइनु भएको परमेश्वरको पुत्र हुनुहुन्छ, मसीह हुनुहुन्छ, उहाँ नै हो एकमात्र मुक्तिदाता, एकमात्र परमेश्वर जो शरीरमा आउनुभएको छ भनेर देखाउनु भए तापनि यहाँ लेखेको छ तिनीहरूले उहाँमाथि विश्वास गरेन। यो कुरा चाहिँ यशायाले अगाडि नै भनेको थियो, कसले हाम्रो समाचार विश्वास गरेको छ र? त्यसले 38 पदमा लेखेको छ, यशाया भविष्यवक्ताको वचन पूरा होस् भनेर नै यसो भएको हो, जोनले भने हे प्रभु हाम्रो सुसमाचार कसले विश्वास गरेको छ र? अनि प्रभुको बाहुबल कस कहाँ प्रकट भएको छ र? आज पनि वास्तवमा यो पूरा भइरहेछ भविष्यवाणी, जब मानिसहरूले चाहिँ सुन्छन् र त्यसको चाहिँ फर्किन्छ, यो अनुग्रहको बारेमा सुन्छन् अनि यसो संसारलाई हेर्छन् यतैतिर जानु पर्ला, यतैतिर ठिक छ, साना भाइ बहिनीहरू ठुल्ठुलो हुँदैछ, हामीले सानैदेखि चिनेकाहरूमध्ये पनि हुन्छ, तपाईँहरू कोही युवा भइसक्नुभयो, प्रभुलाई पनि पाउनुभयो, प्रभुलाई धन्यवाद होस्। अहिले कतिजना छन् सानसानो छन् तर छिटो छिटो ठुलो हुँदैछ, अनि के निर्णय गर्छ? सक्दो चाँडो आफ्नो यो उमेरको बिहानमै विश्वास गरेन भने म पछि गर्छु भनेर त्यो कसरी सकिन्छ? अहिले विश्वास गरेन भने पछि गर्छु भने के ग्यारेन्टी छ? झन् कठोर हुन्छ, फारोको हृदय जस्तै झन् कठोर। त्यसैले यो यशायाको भविष्यवाणी चाहिँ यहाँ भएको कसैमा पनि पुरा नहोस्, अविश्वासलाई चाहिँ नाम गर्नुहोस्। त्यसैले यहाँ अब रोमी 10:17 हामी आइपुग्छ, जहाँ चाहिँ लेखिएको छ रोमी 10:17, यसकारण विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा। दुई पटक यो सुनाइ भन्ने शब्द यहाँ छ, वास्तवमा यो शब्द सुनाइ चाहिँ यो 16 पदमा हाम्रो समाचार भन्ने शब्द छ नि, त्यो शब्दबाट आएको छ ग्रिकमा, हाम्रो समाचार कसले विश्वास गरेको छ त्यही शब्दबाट यहाँ आएछ, यसकारण विश्वास सुनाइद्वारा, त्यो समाचारद्वारा आउँछ, त्यो सुनाइ, त्यो सुनाइ चाहिँ के हो, के सुन्नुपर्ने हो, त्यो समाचार कहाँबाट आउँछ? सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा आउँछ। त्यसैले मैले मुक्ति पाउनलाई विश्वास गर्नुपर्छ भनेर छ एकजना व्यक्तिले यसरी सोच्नु सक्छ। अब यो विश्वास चाहिँ म कहाँबाट आउँछ मलाई विश्वास? यहाँ जवाब तपाईँलाई दिएको छ, वचनको सन्देश सुन्नुपर्छ पहिला, अनि त्यसपछि हो भन्नुपर्छ, यति सजिलो छ, हृदयदेखि प्रभु येशूलाई। जसरी दुईजनाको विवाह हुने बेलामा एकले अर्कालाई स्वीकार्नुपर्छ, हो उसलाई आफ्नो जीवनसाथीको रूपमा नै लिने हो जस्तो चाहिँ पढ्दैन हो। त्यसैले यो समाचार सुनेर चाहिँ एकजना व्यक्तिले चाहिँ प्रभुलाई यसरी जवाफ दिनुपर्छ, मुखले मात्र होइन, के अघि अध्ययन गऱ्यौँ हृदयदेखिको विषय, अनि परमेश्वरले हेरिरहनु भएको छ, तपाईँबाट केही क्षमता चाहिँदैन, तपाईँ कुनै बल बुद्धि के छ, के सक्नुहुन्छ के सक्नुहुन्न, त्यो सबै क्रुसमा टाँगिएको, त्यसले केही पनि तपाईँलाई दिलाउन सक्दैन, तपाईँको कुनै कामले होइन। तर म सुरट छोड्न खोज्दैछु क्या, होइन, प्रभुलाई पाउनुहोस् भने सुरट सहीले छोड्नुहुन्छ, तपाईँले प्रभुलाई लिनुहोस् अनि तपाईँको जीवनमा सबै परिवर्तन गर्ने काम उहाँले गर्नुहुन्छ, सुरट हो कि खैनी हो कि रक्सी हो कि के हो, पाप त त्यति मात्र होइन नि, त्यो झन् डरलाग्दो पापहरू छन्, तर परमेश्वरले चाहिँ पहिला तपाईँलाई बचाउनु पर्यो, तपाईँको चाहिँ इच्छा हुनुपर्छ त्यहाँबाट फर्किने चाहिँ, त्यसलाई पश्चाताप हुन्छ अनि मलाई बचाउनुहोस् भन्ने हो उहाँलाई। त्यसैले यसकारण विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा। अनि यो वचनको कुरा अब हामी एकछिन विचार गर वचनद्वारा सुनाए सुनाएद्वारा विश्वास त्यसरी यो वचनको बारेमा केही पदहरू हेर्नेछौँ सबभन्दा पहिला हिब्रू चारको द्वारा वचनद्वारा परमेश्वरको वचनद्वारा सुनाए त्यो सुनाएबाट विश्वास हिब्रू चारको बारेमा चाहिँ परमेश्वरको वचनलाई यसरी बयान गरेको छ हिब्रू चारको बारे किनकि परमेश्वरको वचन जिउँदो हेर्नुहोस् कस्तो बयान छ कुनै पनि किताबलाई जिउँदो भन्न मिल्दैन परमेश्वरको वचन चाहिँ जिउँदो यो मुखबाट निस्केको उहाँको वास्तवमा जिउँदो वचन छ हामीले को यहाँ मसी र तन्नामा यहाँ छापिएको छ यहाँ पढ्दैछौँ लिखित रूपमा छ तर यो त उहाँको मुखबाट निस्केको कुरा हो अनि हामीलाई यसरी चाहिँ सुरक्षित गर्नुभएको छ परमेश्वरको वचन जिउँदो जीवित व्यक्तिले बोल्नु भएको कुरा हो परमेश्वर अनि प्रभावशाली पनि भनेको छ यहाँ एकदम प्रभावशाली काम गर्न सक्ने सक्रिय शक्ति भएको अनि अर्को कुरा चाहिँ कुनै द्विधारे तरवार भन्दा पनि लाग्ने हुन्छ द्विधारे तरवार भन्दा पनि लाग्ने अनि यसले चाहिँ एउटा व्यक्तिको भित्र भएको उसको मनको विचारहरू उसले के सोचिरहेको छ र उसको मनमा चाहिँ भएको इच्छाहरू र जुन जुन कुरा चाहिँ यहाँभित्र छ उसले आफूले पनि नबुझेको हुनसक्छ अनि बुझे पनि हुँदैन हाम्रो आफ्नो विचारहरू पनि कतिपटक तर परमेश्वरले चाहिँ बुझ्नुहुन्छ र उहाँले भनेको कुराहरू उहाँले सब बुझेर भन्नुभएको छ त्यो भनेको कुराहरू जब एउटा व्यक्तिले अलिकति ध्यान दिन्छ त्यहाँभित्र त प्रकट हुन थाल्छ ओहो मेरो विचार चाहिँ ठिक छैन अनि छेड्छ परमेश्वरको वचनले हाम्रो पापहरू उहाँले यसरी देखाउनुहुन्छ हामीले बाइबललाई जाँच्ने कि बाइबलले हामीलाई जाँच्छ त्यसैले जहिले पनि हामीले आफूलाई चाहिँ मलाई जाँच्नुहोस् भन्ने बाइबल पढ्छ पहिलो थेस्लोनीकि दुईमा अब पहिलो थेस्लोनीकि दुईमा परमेश्वरको वचन यसरी पनि बयान गरेको छ पहिलो थेस्लोनीकि दुईको 13 पावलले चाहिँ थेस्लोनिकाको विश्वासीहरूलाई सुसमाचार सुनाएका थिए उनीहरूमध्ये कतिजनाले विश्वास गरे मूर्तिहरूबाट फर्के जिउँदो परमेश्वरको सेवा गर्नलाई अनि उनीहरू पावल विश्वासी अरूहरूलाई एकदम प्रेम गरे सतावटमा पनि धीरज गरे अनि उनीहरूलाई अब पत्र लेख्दैछ अनि के भन्दैछ भने 13 पदमा उनीहरूले उनीहरूको विश्वासको बारेमा र उनीहरूको विश्वास र परमेश्वरको वचनको सम्बन्धको बारेमा चाहिँ यहाँ लेख्छ 13 पद यस कुराका निम्ति हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौँ किनभने जब तिमीहरूले परमेश्वरको वचन ग्रहण गर्यो जो तिमीहरूले हामीबाट सुनेका थियो तब तिमीहरूले यसलाई मानिसहरूको वचन जस्तो गरी होइन तर परमेश्वरकै वचन जस्तो गरी ग्रहण गर्यो अनि यो सत्य पनि हो जसले तिमी विश्वास गर्ने हरिमा प्रभावसित काम पनि गर्छ थेस्लोनिकहरूले जब पावलबाट वचन सुने उनीहरूले के भनेन भने यो पावलको वचन हो भनेर भनेन उनीहरूले भने यो त परमेश्वरको वचन हो अनि उनीहरूले त्यो त्यसरी लिएकोले उनीहरूको विश्वाससँग मिसाएकोले त्यो वचनले चाहिँ उनीहरूभित्र प्रभावसित काम गर्यो भनेको छ त्यो परमेश्वरको जिउँदो बिउले चाहिँ राम्रो जमिन पायो अनि उनीहरूको जीवन बग्यो अनि यहाँ हामी पढ्छौँ उनीहरूको बारेमा जबकि पहिला उनीहरू चाहिँ गुङ्गा मूर्तिहरू पूजा गर्ने मान्छेहरू थिए हामी जस्तै मूर्ख थिए अनि अनेक तरह तरहका अभिलाषामा हिँड्ने मान्छेहरू थिए बेविचार चोरी अल्छेपन यी सबै कुराहरू थियो उनीहरूकोमा तर उनीहरूको जीवन बद्लियो अनि झन्झन बद्लियो प्रभावशाली छ परमेश्वरको वचन जिउँदो छ त भनिहाल्यौँ तर एकचोटि अर्को ठाउँमा पनि हेरौँ यहुन्ना 6 अध्याय प्रभु येशू ख्रीष्टले 5,000 दुईवटा रोटी के अरे दुईवटा कुझ 5 रोटी र दुईवटा माछाबाट खुवाएको थियो नि त त्यति बेला के पुग्यो त्यसलाई त थुप्रो बनाएर खुवाउनु भएको थियो हजारौँ हजारौँ आश्चर्यकर्म त्यो खाएर चाहिँ पेट भर्यो अनि शरीरमा उनीहरूलाई चाहिँ यस्तो फाइदा पो हुँदो रहेछ येशूको पछि लाग्दा त भनेर उहाँलाई राजा बनाउनु पनि खोज्छ. तर प्रभु येशूले भने त्यसरी होइन, तिमीहरूलाई चाहिँ त्यो त्यस्तो रोटी होइन, म नै खानुपर्छ तिमीहरूले, मेरो शरीर मेरो रगत यो संसारको लागि जीवन संसारको जीवनको लागि म दिनेवाला छु अनि मसँग चाहिँ तिमीहरूको सम्बन्ध हुने हो भने चाहिँ म नै चाहिन्छ, मैले दिने नि एउटा चिजको लागि म त आउने होइन कि म नै चाहिँ. अब यस्तो खालको वचन बोल्न थालेको छ फर्किन थाल्यो मान्छेलाई चाहिँ त्यसमा रोटी खुवा हुन्छ आउँछ हामी अनि अझ माछा पनि भयो भने तर ऊ नै चाहिन्छ भनेर हामीलाई चाहिन्छ. अब मलाई निको पार्यो भने ठिकै छ अनि मलाई अलिकति फाइदा हुन्छ भने ठिकै छ, यसो जागिर पाइन्छ कि अलिकति स्वास्थ्य राम्रो हुन्छ कि अनि के लाभहरू हुन्छ मलाई, तर येशु नै चाहिन्छ भन्ने वचन चाहिँ उनीहरूले मन पराएन. त्यसैले यो लेखेको छ 6:60 यसकारण उहाँका चेलाहरूमध्ये भनाउँदा चेलाहरू हुन् उहाँका चेलाहरूमध्ये 6:60 धेरैले यो सुनेर भने यो कठोर वचन हो यो त भएन कसले यसलाई सुन्न सक्छ र 61 तर यस विषयमा आफ्ना चेलाहरू गनगनाए भने आफ्नो मनमा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो के यस कुराले तिमीहरूलाई ठेस लाग्छ, तिमीहरूले मानिसका पुत्रलाई पहिले उनी जहाँ थिए त्यतितिर उक्लदै गइरहेका देख्यौ भने नि कसो, प्रभु येशू त मरेर अब स्वर्गारोहण हुने बेला आउँदै थियो. 63 आत्माले पो जीवित पार्नुहुन्छ, शरीरले केही फाइदा दिँदैन, शरीरको लागि उनले रोटी पाएर चङ्गाई पाएर हामीलाई आराम पाएर त्यो त क्षणिक हुन्छ, आखिरमा नाश हुने आदमबाट पाएको यो शरीर हो. त्यसैले हामीलाई त्यो आत्मामा नै हामीलाई जीवन दिने चाहिँ प्रभु येशू हो अनि त्यो जीवन चाहिँ उहाँले के मार्फत दिनुहुन्छ भने उहाँको वचन मार्फत, मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनले बाँच्नेछ. अनि त्यसैले उहाँले भन्नुहुन्छ जुन वचनहरू म तिमीहरूलाई भन्दछु ती आत्मा हुन् र जीवन हुन्. त्यसैले तपाईँ विश्वासी हुँ भन्नुहुन्छ भने के तपाईँको आत्मिक जीवन छ, आत्मिक जीवन छ भने तपाईँ त त्यो आत्मिक जीवनको लागि त केही गरिरहनुहुन्छ, खाइरहनुहुन्छ वचनबाट दिन यो 3 मात्र होइन तर तपाईँ दिनहुँमा चाहिँ कस्तो छ हरेक दिन परमेश्वरको वचन चाहिँ छेड्ने हुन्छ. अघि त्यहाँ हामीले हेऱ्यौँ त्यसैले उहाँको वचनलाई तरवार पनि भनेको छ अनि त्यसैले रोमी 10:17 चाहिँ परमेश्वरको वचनद्वारा विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा आउँछ. रोमी 8:10-18 अब तर म भन्दछु के तिनीहरूले सुनेका छैनन् र 16 चाहिँ सुसमाचार विश्वास गर्दैनन् धेरैले भन्ने कुरा हामीले पढ्यौँ. किन उनीहरूले चाहिँ सुसमाचार पालन गरेन, सुसमाचार पालन नगर्नुको कारण के हो, उनीहरूले सुन्नै नपाएर हो त, किन उनीहरूले विश्वास गर्दैन सुन्न नपाएर त होइन है. यत्तिका यहुदीहरू चाहिँ अविश्वासमा थिए, मुक्तिविहीन थिए यो लेख्दा हुँदै अनि यो 10 चाहिँ यहुदीहरूको अविश्वासको कुरा हुँदैछ है. 9 चाहिँ यहुदीहरू चुनिएको जाति भनेर अध्ययन गर्यौँ विगतमा, वर्तमानमा चाहिँ यहुदीहरू चाहिँ अविश्वासमा छ भन्ने कुरा. अनि के हो त उनीहरूले सुन्न नपाएर हो त, होइन भन्दैछ 18 त म के भन्दैछु कि तिनीहरूले सुनेका छैनन् र पक्कै सुनेका छन्. अनि यसपछि चाहिँ पावलले एकपछि अर्को पदहरू प्रयोग गर्न थाल्छ पुरानो नियममा. सबभन्दा पहिला चाहिँ उसले भजन सङ्ग्रह 19 उसले यसरी उद्धारण गर्छ, उनीहरूको स्वर सारा पृथ्वीभरि र उनीहरूका वचनहरू संसारका छेउछेउसम्म फैलिएका छन्. परमेश्वरको ज्ञान, परमेश्वर को हुनुहुन्छ र परमेश्वरको महिमा कस्तो हुनुहुन्छ भन्ने कुरा चाहिँ सृष्टिले नै देखाइरहेको छ. एक्चुअली भजन सङ्ग्रह 19 जाउँ न, यो चाहिँ त्यहाँको उदाहरण हो। भजन सङ्ग्रह 19 संसारको सबै मानिसहरूलाई, भजन सङ्ग्रह 19 चारमा चाहिँ एक पद पनि पढौँ है। 19:1 आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ, परमेश्वरको महिमाको एक झलक लिनलाई चाहिँ यसो बाहिर निस्केर राति होइन आकाशको ताराहरूलाई हेर्नुहोस्, विचार गर्नुहोस्, अनि आकाश मण्डलले उहाँको हातको काम देखाउँछ। त्यस्तो हुन्छ परमेश्वर, त्यति शक्तिशाली, त्यस्तो बुद्धिमानी, त्यति विशाल सृष्टि गर्न सक्नुहुने महान हुनुहुन्छ। अनि त्यसैले सृष्टिद्वारा चाहिँ खबर पुगिरहेको छ, खबर चाहिँ संसारको सबै मानिसहरूलाई, उनीहरू जहाँसुकै होस्, कुना काप्चा जङ्गल ओडाहरू जहाँसुकै बसिरहेको होस्, उनीहरू कहाँ छ प्रकट भएको छ भन्ने कुरा अब चार पदमा छ। तिनीहरूको ध्वनि सारा पृथ्वीभरि गुन्जायमान भएको छ, गुन्जायमान भएको छ, अनि तिनीहरूका शब्दहरू चाहिँ संसारको कुनासम्म पुगेका छन्। त्यसैले सृष्टिको सन्देश चाहिँ सबै मानिसका पुगेको छ भन्ने छ। त्यसैले परमेश्वरले आफूलाई प्रकट गर्नुभएको छ। यो कुरा चाहिँ हामीले रोमी एक अध्ययन गर्दाखेरि अलिक समय लगाएर अध्ययन गरेका थियौँ, त्यो चाहिँ अब भिडियोमा हेर्नुपर्छ तपाईँले जसले अध्ययन गर्न पाउनु भएन। अनि त्यसैले परमेश्वरले आफूलाई प्रकट गर्नुभएको छ, मान्छेलाई चाहिँ बहाना छैन। खै तपाईँ हुनुहुन्छ भनेर त मलाई थाहै थिएन त, त्यो कसैले पनि भन्न पाउँदैन, कसैले पनि पाउँदैन। अनि यो प्रश्न चाहिँ म नयाँ विश्वासी हुन्छु, मैले विश्वास गर्नु अगाडि नै यो प्रश्न मलाई आएको थियो। त्यो पनि एक किसिमको बहाना नै हो, जब यो सुने मैले कि परमेश्वरले चाहिँ हामीलाई आफ्नो सन्तान बनाउन चाहनुहुन्छ, हामी पापी भएर नाश हुँदैछौँ, ख्रिस्ट यीशुलाई विश्वास गरेर हामी उहाँको सन्तान हुन्छौँ, उहाँ मर्नुभयो, बौडी उठ्नुभयो होइन, सर्व पढ्ने, अनि मेरो प्रतिक्रिया कहाँ साँचो हुनसक्छ? किनभने नेपालको कोहीले पनि सुनेको छैन, किनभने नेपालीमा नेपालमा एउटै विश्वासी भेटेको थिएन, अन्त धेरै वर्ष पनि बाँच्दै थिएन म त्यो बेलामा, 18 वर्ष पुगेर मेरो गएको थिएँ। त्यसैले अनि तर हो, कति ठाउँमा चाहिँ यीशुको नाम नसुन्ने मान्छेहरू आजसम्म पनि छ, हाम्रो देशमा छ। त्यसैले प्रश्न, सुसमाचार कहिले पनि नसुनेको टाढा टाढा देशका मानिसहरूको सम्बन्धमा चाहिँ के त? अब एकातिर यो सत्य हो कि सुसमाचार प्रचारक बिना चाहिँ सुसमाचारको सन्देश सुन्न सकिँदैन, अघि नै हामीले त्यस अध्ययन गरे। अनि अर्को कुरा चाहिँ अब मण्डलीलाई चाहिँ तपाईँले मलाई जिम्मेवारी नै दिनुभएको छ, हरेक प्राणीलाई सुसमाचार प्रचार गर, हरेक व्यक्तिलाई जिम्मा नै दिनुभयो, अनि उहाँले नै पठाउनुहुन्छ फेरि फसलको प्रभुलाई तिमीले प्रार्थना गरे इत्यादि, अनि उहाँले पठाएकोले प्रचारहरू जाने, उहाँले त्यस्तो तरिकाले पठाउनुहुन्छ कि ठिक व्यक्ति ठिक ठाउँमा ठिक समयमा त्यसरी पुर्याउनुहुन्छ उहाँले, खालि उहाँको इच्छामा हिँड्ने चाहिँ हाम्रो समर्पण गर्नुपर्छ। तर अर्कोतिर चाहिँ यो पनि सत्य छ कि वास्तवमा पृथ्वीभरिका मानिसहरूले सृष्टिको सन्देश चाहिँ सुनिसकेका छन्, सृष्टिकर्ताले चाहिँ आफ्नो सृष्टिबाट उहाँले खबर एकजनालाई पनि नछुटाइकन पुर्याइसक्नु भएको छ। तर पापले गर्दा चाहिँ मान्छेले त्यो इन्कार गर्छ, त्यो एकचोटि हेरौँ न रोमी एक अध्यायमा। अनि जब मैले यो अनि मैले प्रभुलाई पाएँ होइन, प्रभुलाई पाएपछि अनि मैले अरूलाई सुसमाचार सुनाउनु खोज्छु, उनीहरूले यही प्रश्न उठाउँथ्यो कतिजनाले, तर त्यहाँ जङ्गलमा कसैले नसुनेको तिम्रो यो यीशु ख्रिस्टको सुसमाचार त्यहाँ सुनेको छैन, अनि उनीहरू चाहिँ के नि भन्थ्यो, अनि यो प्रश्न मैले जवाब दिन सकिरहेको थिएन, म भर्खर प्रभुमा थिएँ। अनि त्यही बेलामा चाहिँ रोमीको पुस्तकको अध्ययन हरेक हप्ता एक दिन एक घन्टालाई सिकाउन चाहिँ जोर्ज जेलर आउन थाल्नुभयो, अनि उहाँले चाहिँ जसरी हामीले अहिले सिक्दैछौँ अझ उहाँले चाहिँ अझ बिस्तारै होला एउटा शब्द गरेर चाहिँ सिकाउन थाल्नुभयो। अनि ठ्याक्कै यहाँ पुग्यो, रोमी एक अध्याय यहाँ पुग्यो, त चाहिँ मलाई एकदम खुसी लाग्यो यो जब बुझेँ मैले कि वास्तवमा परमेश्वरले मानिसहरूलाई खबर दिइसक्नु भएको छ, सृष्टिबाट उहाँ हुनुहुन्छ भन्ने अनि उहाँ कस्तो हुनुहुन्छ भन्ने सम्पूर्ण ज्ञान त होइन, तर मान्छेलाई बहाना रहित चाहिँ पार्नुभएको छ। रोमी एकको 21 पदबाट पढ्छौँ। यहाँ लेखेको छ, किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई चाहिँ महिमा दिएनन्, न त धन्यवादी नै भए, तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान छौँ भन्ने दावी गर्दै तिनीहरू मूर्ख बने र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। अनि 28 पद, अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई के भने सम्झिन सक्छ राख्न चाहेनन्, चाहिँदैन हामीलाई, यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनु भयो। परमेश्वरले आफ्नो हात निकाल्नु भयो, छोडिदिनु भयो, अनि मान्छे त्यत्तिकै नै ऊ चाहिँ आफैलाई भ्रष्ट पारेका हो। त्यसैले प्रकृति अथवा सृष्टिमा चाहिँ परमेश्वरको प्रकाशलाई चाहिँ हरेक मान्छेले पाएको छ। तर साथै अर्को सन्देश पनि यस युग मण्डल युगमा चाहिँ टाढा टाढासम्म चारैतिर घोषणा गरिँदैछ, यो चाहिँ हो सुसमाचारको सन्देश। त्यो चाहिँ अघि मैले मर्कुस स्वरको 15 उदाहरण गरेँ, सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर। त्यसपछि मर्कुस स्वरको 20 चाहिँ हामी हेरौँ, मर्कुस स्वरको 20 यो हाम्रो जिम्मेवारी, मर्कुस स्वरको 20 अनि परमेश्वरले यो गर्दै हुनुहुन्छ हामीहरूद्वारा, विश्वासीहरूद्वारा संसारभरि। स्वरको 20 पढ्छौँ, अनि तिनीहरूले भनेको यो आज्ञा पाउने विश्वासीहरूले निस्केर जहाँ तहीँ, देख्नुभयो त्यो शब्द, जहाँ तहीँ प्रचार गरे। त्यसपछि कलसी 1 पनि जाउँ, सारा संसार जहाँ तहीँ, अब कलसी 1 जाउँ, कलसी 1:5-6 पदमा लेखेको छ, यस आशाका निम्ति सुसमाचार जब प्रचार गरिन्छ नि मान्छेलाई त्यहाँ आशा दिँदैछ, विश्वास गर्नेहरूलाई चाहिँ भविष्यको निश्चयता मिल्छ, यस आशाका निम्ति जो तिनीहरूका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा तिनीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यो। छ पद, जो तिनीहरूका आएको छ, जसरी, अब दुईटा शब्द के छ, सारा संसारमा नै आएको छ। त्यसैले सारा संसारमा हरेक प्राणीलाई जहाँ तहीँ, कलसी 1:23 पदमा पनि पढौँ, कलसी 1:23, यदि तिमीहरू जग बसालेर र स्थिर भएर विश्वासमा लागिरह्यो भने र सुसमाचारको आशाबाट हटेनौ भने, जुन सुसमाचार तिमीहरूले सुनेको छौ, जुन चाहिँ स्वर्गमा नै भएको हरेक प्राणीलाई प्रचार गरिएको थियो, जसको सेवक म पावल बनाएको छु। रोमी 16:26 पनि हेर, रोमी 16:26, तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्य वक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वास प्रति आज्ञाकारी बनाउनलाई, त्यहाँ दुईटा शब्द छ, सबै जातिहरूलाई बताइएको छ। त्यसैले परमेश्वरको यो सन्देश चाहिँ चारैतिर पुर्याउँदै हुनुहुन्छ। रोमी 10 फर्काउँ, रोमी 10 के सुनेका छैनन्, पक्कै सुनेका छन्। पहिलो त सृष्टिबाट, अनि अर्को चाहिँ सुसमाचार संसारभरि जाँदैछ, त्यो चाहिँ अहिले नै भइरहेको कुरा। अहिले नै तपाईँ र म यसमा सहभागी छ, हरेक दिन यसमा भाग लिँदैछ, यो परमेश्वरको योजना हो। यो विशेष काम अहिले चाहिँ उहाँले गरिदिनुहुन्छ, पहिला ठ्याक्कै यसरी हुँदैन थियो, पछि पनि ठ्याक्कै यसरी हुँदैन, अहिलेको चाहिँ अनुग्रहको सुसमाचार हामी प्रचार गर्दैछौँ। अब रोमी 10:19 चाहिँ यहाँलाई, तर म भन्दछु के इजरायललाई थाहा थिएन र, अब थुप्रो इजरायली र विश्वासी भएर चाहिँ के इजरायललाई थाहा थिएन र, अनि उसले भन्छ, पहिले त मोसाले भन्दछन्, व्यवस्थाको पुस्तकबाट उसले अब बताउन थाल्छ कुरा के भने, परमेश्वरको सन्देश चाहिँ सारा संसारमा जान्छ भनेर इजरायललाई थाहा थियो कि थाहा थिएन भन्ने प्रश्न यो चाहिँ। भनेपछि सुसमाचार परमेश्वरको सन्देश चाहिँ संसारको कुना काप्चासम्म जहाँ जहाँ मान्छे छ त्यहाँ त्यहाँ जहाँ सुकै होस् टापुमा जङ्गलमा सहरमा गाउँमा तराईमा नाम्चे बजारमा भनौँ न जुनसुकै ठाउँमा चाहिँ हुम्ला जुम्ला अनि भनेपछि यहाँ युवतीहरू उनीहरूको सोचाइ कस्तो छ हेर्नुहोस् है हामी चुनिएको जाति अनि त्यो साँचो हो तर उनीहरूले चाहिँ अब यसलाई बन्द तरिकाले हेर्थे त्यो अन्य जातिहरू भनेको छ है अन्य जातिहरूलाई चाहिँ एकदम अवहेलना गर्थे तर अब पावलले भन्छ कि परमेश्वरको खबर चाहिँ अब अन्य जातिहरूमा पनि पुग्छ भनेर थाहा थिएन इजरायललाई भन्दैछ थाहा थियो मोसाले नै लेखेको थियो उहिले एकचोटि हामी त्यहाँ पढ्नेछौँ व्यवस्था 32 अध्याय व्यवस्था 32 उनीहरूले जान्नु पर्ने थियो किनभने उनीहरूकै हिब्रू शास्त्रहरूमा यो लेखिएको थियो व्यवस्था 32 अध्यायमा 32:21 व्यवस्थाको पुस्तक चाहिँ होइन मैले हिजो पनि भनेको थिएँ इजरायलीहरू दोस्रो पुस्तक उनीहरू अब उनीहरू कनान देशमा पस्न लागिरहेछ पहिलो पटक अनि लामो उनीहरूलाई चाहिँ वचन बाँड्छ मौसाले अनि के बताउँछ भने तिमीहरूको भविष्य चाहिँ यस्तो हुनेछ तिमीहरू चाहिँ परमेश्वरलाई त्याग्नेछ परमेश्वरले तिमीहरूलाई त्यो देशमा जहाँ जानु लागिरहेछ त्यहाँबाट धपाउनु पर्ने हुन्छ तर फेरि परमेश्वरले फर्काएर ल्याउनुहुन्छ यो सब बताउँदैछ अनि एउटा कुरा चाहिँ यहाँ यस्तो बताउँछ 21:32 जो ईश्वर होइन त्यसद्वारा तिनीहरूले मभित्र जलन पैदा गरिदिएका छन् तिनीहरूले आफ्ना व्यर्थका कुराहरूद्वारा मलाई रिस उठाएका छन् यसैले म पनि उनीहरूद्वारा जो जाति नै होइन तिनीहरूभित्र जलन पैदा गर्नेछु एउटा मूर्ख जातिद्वारा म तिनीहरूको रिस उठाउनेछु यहाँ के बताउँछ भने यहुदीहरूले चाहिँ आफ्नो परमेश्वर जसित उनीहरूको करार बाँधिएको थियो उहाँलाई चाहिँ रिस उठाए कसरी रिस उठाए मूर्तिहरूतिर उनीहरू लागेर अनि त्यो मूर्तिहरूलाई चाहिँ ईश्वरहरू भनेछ तर कस्तो ईश्वरहरू जो ईश्वरै भने भनेपछि त्यो चाहिँ व्यर्थको कुरा हो अब त्यस्तो पछि लाएर चाहिँ परमेश्वरलाई चाहिँ डाहा पैदा गर्यो रिस उठायो जलन पैदा गर्यो अनि परमेश्वरले भनेछ हो अब म पनि तिमीहरूलाई त्यस्तै गर्छु तिमीहरूले चाहिँ जो ईश्वरै होइन तिमीहरूले अर्कै ईश्वरलाई चुन्यो म चाहिँ अर्कै जातिलाई चुन्नेछु जो जाति नै होइन अथवा अन्य जातिहरूलाई अनि यसरी पनि भन्नुहुन्छ यहाँ अनि मैले अन्य जातिहरूलाई द्वारा चाहिँ तिमीहरूमा चाहिँ जलन पैदा गर्नेछु तिमीहरूलाई डाहा उत्पन्न गराउनेछु अनि त्यो चाहिँ हाम्रो अध्ययनमा आउँदैछ अगाडि अनि अन्य जातिहरूलाई चाहिँ भनेको छ एउटा मूर्ख जाति भनेको छ मूर्ख जाति भनेको चाहिँ जसमा समझ छैन एकचोटि हेर्नुहोस् न तितस तिन अध्यायको तिन पदमा हाम्रो पहिला विगतको बयान प्रभुमा मुक्तिको निम्ति हामी बुद्धिमान पवित्र शास्त्रहरूबाट बुद्धिमान बनाइन अगाडिको अवस्था यहाँ बनेको छ 3:3 किनकि हामी आफै पनि एक समय मूर्ख थियौँ भनेछ समझ नभएको जाति थियौँ हामी तर परमेश्वरले के गर्नुभयो समझ नभएको यो अन्य जातिहरूलाई चाहिँ सुसमाचार सुनाउन पठाउनु भयो उनीहरूले सुनोस् भनेर अनि उनीहरूले सुन्यो अनि विश्वास गर्यो अनि परमेश्वरको धार्मिकता पायो उनीहरू चाहिँ मण्डलीमा उनीहरूले स्थान पाए तर अर्कोतिर यहुदीहरू चाहिँ जोसँग पवित्र शास्त्र थियो परमेश्वरको बुद्धि उनीहरूसँग चाहिँ लिखित रूपमा यसरी थियो उनीहरूसँग समझ हुनुपर्ने तर उनीहरूले चाहिँ जब सुसमाचार सुने ख्रिस्टको प्रचार सुने उनीहरू चाहिँ ठेस खाए ठक्कर खाए र इन्कार गरे रोमी एघार पदमा तब म भन्दछु के लोटुन भनेर नै तिनीहरूले ठेस खाएका हुन् त कदापि होइन, तर तिनीहरू लोटेका कारणले अन्य जातिहरूका मुक्ति आएको छ, तिनीहरूमा डाह पैदा गर्नलाई। अब यो अध्ययन बोलीमा हो, तर रोमी दसमा हामी फर्काउँ, बिस र एक्काइस पद, रोमी दसको बिस र एक्काइस। फेरि पावलले चाहिँ अर्को ठाउँबाट पनि बताउनु थाल्छ, इजरायललाई थाहा हुनु पर्थ्यो कि एक दिन परमेश्वरको खबर चाहिँ संसारभरि फैलिनेछ भन्ने कुरा हो, अन्य जातिहरूका पनि। बिस र एक्काइस, तर यसैया साह्रै साहसी छन् र भन्छन्, जसले मलाई खोजेनन् तिनीहरूद्वारा म भेट्टाइने, जसले मेरो विषयमा खोजिनीति गरेनन् तिनीहरूका म प्रकट गरे। तर इजरायललाई चाहिँ उनी भन्छन्, दिनभरि मैले एउटा आज्ञा पालन नगर्ने र विरोधी जातितिर मेरा हात पसारेको छु। यो चाहिँ यसैया पैसठीबाट हो, त्यहाँ पल्टाउँदैछु कि यसैया पैसठीमा, पैसठीको एक दुई यहाँ पढ्छौँ, जसले मेरो सोध खोज गर्दैनथे तिनीहरूद्वारा म खोजिएको छु, जसले मेरो खोजी गर्दैनथे तिनीहरूद्वारा म भेट्टाइएको छु, मेरो नामले नकहलाइएको जातिलाई मैले भने मलाई हेर मलाई हेर। दुई पद, दिनभरि मैले एउटा विद्रोही जातितिर आफ्ना हातहरू फैलाइराखेको छु, जो आफ्नै विचारहरू अनुसार त्यस बाटोमा हिँड्छन् जो असल छैन। रोमी दसमा चाहिँ अब यहाँ भन्छ, जसले मेरो विषयमा खोजनीति गरेनन् तिनीहरूका म प्रकट गरे। अब अन्य जातिहरूले चाहिँ परमेश्वरलाई खोजेनन्, रोमी नौको तिसमा हामीले हेरेका थियौँ। तब हामी के भनौँ त, धार्मिकताको पछि नलाग्ने अन्य जातिहरूले धार्मिकता अर्थात् विश्वासबाटको धार्मिकता प्राप्त गरेका छन्। अन्य जातिहरूले खोजेनन् परमेश्वरलाई, तर परमेश्वरले खोज्नु भयो, मानिसको पुत्र हराएकोलाई खोज्न मुक्त गर्न आएका हुन्। त्यसैले खोज्ने चाहिँ परमेश्वर हो, खोजकर्ता चाहिँ परमेश्वर हो। यहाँ चाहिँ जुन भनेको छ, जसले मेरो विषयमा खोजी गरेनन्, तर उहाँ चाहिँ परमेश्वर चाहिँ उनीहरूलाई खोज्दै हुन्छ। अनि फेरि जसले मलाई खोजेनन्, तर तिनीहरूद्वारा नै उहाँ भेट्टाइनु भएको छ। हामीले भजनमा गाउने गर्छौँ है, केही समय भयो त्यो नगाएको, मैले शब्दहरू ठ्याक्कै आइरहेको छ त्यहाँ, त्यो त सत्र मैले होइन उनले मलाई पहिला प्रेम गरे भने, हामीले खोजेनौँ तर उहाँले हामीलाई खोज्नु भयो। अनि हामीका उहाँ प्रकट हुनु भयो, त्यसैले खालि के भयो, हामीले हामी आफ्नै सुरुमा गइरहेको थियौँ है, अनि एक दिन सुसमाचार आइपुग्यो हामीका, अनि प्रभुले हाम्रो जीवनमा काम गर्नुभएको, अनि हामीले चाहिँ सुसमाचार विश्वास गऱ्यौँ, अनि हामी चाहिँ मुक्ति पायौँ। परमेश्वरको अनुग्रह अचम्म छ। अब यहाँ एक्काइस पदमा यहाँ यो शब्दहरूले के देखाउँछ भने, परमेश्वरको ठुलो चाहना हेर्नुहोस्, तर इजरायललाई चाहिँ, अन्य जातिहरू कुरा त गरे, इजरायललाई चाहिँ उनी भन्छन्, दिनभरि मैले एउटा आज्ञा पालन नगर्ने र विरोधी जातितिर मेरा हात पसारेको छु, खुल्ला हात, यसरी चाहिँ हात पसारिरहनु भएको छ, परमेश्वरले चाहिँ पठाइरहनु भएको छ कसलाई, एउटा विरोधी जाति, परमेश्वरको विद्रोहमा हिँडिरहेको जाति, भनेको चाहिँ परमेश्वरको कुनै कुरा सुन्नै नचाहने त्यस्तो अवस्थाको लागि पनि उहाँले चाहिँ खुल्ला हात पसारेर पर्खिरहनु भएको छ। एकचोटि यसैयामा मसँग हेर्नुहोस्, तिस अध्यायमा, यसैया तिस, यसैया तिस अध्याय अनि पन्ध्र पदमा, यसैया तिसको पन्ध्र, किनभने इजरायलका पवित्र जन प्रभु यहोवाले यसो भन्नुहुन्छ, फर्केर आउनु र विश्राम लिनुमा तिमीहरूको उद्धार हुनेछ, पश्चाताप गर भन्दैछ इजरायललाई, ममा भरोसा गर भन्दैछ, मुक्ति पाउनेछ, शान्त रहनु र भरोसा राख्नुमा तिमीहरूको शक्ति बल हुनेछ, तर त्यो कुरा तिमीहरूले चाहेन चाहेन। त्यसपछि अठार पद, अनि यसकारण तिनीहरूमाथि अनुग्रह गर्न परम प्रभुले के गर्नुहुनेछ? पर्खनुहुनेछ। र यसकारण तिमीहरूमाथि दया देखाउनलाई उहाँ उच्च पारिनुहुनेछ। परमेश्वर चाहिँ आफ्नो खुल्ला हात पसारेर पर्खनुहुन्छ। यसले चाहिँ के जनाएको छ भने परमेश्वरको निमन्त्रणा चाहिँ एकदम कोमल छ, हे आइजा भन्ने खालको छैन, एकदम कोमल। दिनभरि पसारेको हात एकजनाले भन्छ यो चाहिँ अटुट बिन्तीपूर्ण प्रेमको प्रतीक हो, जुन प्रेमलाई इजरायलले उसको इतिहासभरि नियमित रूपमा चाहिँ तुच्छ ठान्यो। तर खुसी कुरा एक दिन आउँदैछ, अनि भोलि हाम्रो अध्ययन प्रभुको इच्छा भए देख्नेछौँ कि भविष्यमा चाहिँ इजरायलले मुक्ति पाउनेछ। त्यसैले हामीले चाहिँ मण्डली युगमा चाहिँ ख्रिस्टको दुलही, ख्रिस्टको शरीर, परमेश्वरको यो विशेष संरचना जसको आफ्नो छुट्टै स्थान छ, इजरायल होइन हामी, अनि भविष्यमा पनि बेग्लै हुन्छ, फरक हुन्छ। त्यहाँ इजरायल पनि हुन्छ, त्यहाँ मण्डली पनि हुन्छ। अनि परमेश्वरले इजरायलबाट उहाँको विशेष कुराहरू देखाउन चाहनुहुन्छ, अनि मण्डलीबाट अर्कै विशेष कुराहरू देखाउन चाहनुहुन्छ। हामीद्वारा चाहिँ विशेष उहाँको अनुग्रह देखाउन चाहनुहुन्छ, अनुग्रह युग भनिन्छ। अनि त्यसैले चाहिँ हामी अनुग्रहको भण्डारी हौँ, अनि परमेश्वरले चाहिँ हामीलाई यो सुसमाचार सबैलाई सुना, मेरो अनुग्रह यस्तो छ, बताऊ भन्नुभएको छ। परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ।